Simple. इसकी जरूरत नहीं है, ये वाइब्रेशन आएगी जी, जरूरत नहीं। क्या आवाज आ रही है मेरी आप लोगों को? ओके, अल्हम्दुलिल्लाह। समय आप बहुत खामोश थे तो मुझे लगा कि आप लोग शायद आवाज नहीं आ रही। चलिए जी, अपने लेक्चर की तरफ आते हैं। نحمده ونصلي على رسوله الكريم نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم زدنا ولا تنقصنا وأكرمنا ولا تهنا وآتنا ولا تحرمنا واسرنا ولا توسر علينا تو وہ کہاں سنیں گے؟ نو نو نو، الہدا میں جو سن رہے ہیں وہاں پہ وہ لوگوں کو وہ نہیں کانفرنس کال کھول سکے۔ ہاں یہ کھول دیں، اور وہ یہ تو شاید کھلا ہوگا جی، معاف کیجیے، صرف یہ چیک کریں کہ کانفرنس کال وغیرہ کام کر رہی ہے، اگر آپ لوگ ایک دم دیکھ لیجیے اس کو۔ چلیے، اعوذ باللہ من الشیطان الرجیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہ قولی رب یسر ولا تعسر وتمم بالخیر لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا من انفسهم یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ وَإِن كَانُوا مِن قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ۔ ہر قسم کی تعریف اللہ وحدہ لا شریک کے لیے ہے، جس نے ہمیں پیدا کیا، اور اس کی بیش بہا نعمتیں ہم سب کے پاس ہیں کہ صبح و شام جن کو ہم استعمال کرتے ہیں، اور حق تو یہ ہے کہ حق ادا نہیں کرتے۔ اللہ تعالیٰ نے ہمیں جتنی بھی نعمتیں دیں، لیکن کسی نعمت کو اللہ تعالیٰ نے ہمارے اوپر اس کا احسان نہیں جتلایا، لیکن ایک نعمت جس کا اللہ تعالیٰ نے امت مسلمہ، تو کیا پوری انسانیت کے نام ایک بات کہی، اور وہ کیا کہ لقد من اللہ علی المؤمنین، بے شک احسان کیا اللہ نے مومنوں پر۔ کیا؟ اس باعث فیہم رسولم من انفسہم، جب اللہ تعالیٰ نے ان کی ہم نفس یعنی انہی کی جنس میں سے ایک رسول کو بھیجا، کیا کرتے ہیں وہ رسول؟ یتلو علیہم آیاتی ہی، ان پہ اللہ کی آیتوں کی تلاوت کرتے ہیں، اور ویزکیہم، اور ان کا تزکیہ فرماتے ہیں، اور وَيُعَلِّمُهُمُ الْكِتَابَ، اور ان کو کتاب، وَالْحِکْمَةَ، اور حکمت سکھاتے ہیں۔ وَإِن كَانُوا مِن قَبْلِهِ لَفِي ضَلَالٍ مُبِينٍ، حالانکہ اس سے پہلے وہ بڑی گمراہی میں تھے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کی آمد انسانیت کے لیے ایک رحمت تھی۔ اللہ تعالیٰ نے انسانیت کو اندھیروں سے نکالنے کے لیے جو فیصلہ فرمایا، وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی آمد کی صورت میں ہوا، اور اس چیز پہ اتفاق ہے کہ آپ کی آمد ربیع الاول کے مہینے میں ہوئی، اور پیر کا دن تھا، یعنی منڈے کا دن تھا وہ۔ لیکن تاریخ کے بارے میں کوئی یقینی بات نہیں کہی جا سکتی کہ وہ کون سی تاریخ تھی، اور کوئی بھی ہو، بات تو ہو گئی، فیصلہ تو ہو گیا، ایک دو دن آگے پیچھے سے کوئی بڑی بات نہیں ہوتی۔ اصل بات کیا ہے کہ جب اللہ کے نبی صلی اللہ علیہ وسلم دنیا میں آئے، تو ہم نے دیکھنا ہے کہ اس وقت ان کا استقبال کیسے کیا گیا۔ بہت سارے لوگ اس چیز سے آگاہ ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی پیدائش سے پہلے آپ کے باپ کا انتقال ہو چکا تھا، اور آپ اپنے دادا کی ढक्कन स्टडी में थे, और ऐसे ही लम्हे में एक लौंडी सुवैबा नाम की एक पुकार लगाती है कि अब्दुल्ला के घर में बेटा पैदा हुआ। और इस पुकार को सुनने वाला अबू लहब, जो आपका चचा था, उसने इस खुशी का इजहार किया कि उसी लौंडी को आज़ाद कर दिया कि जा तू आज से आज़ाद है, क्योंकि तू इतनी बड़ी खबर लेके आई कि मेरा वो भाई जो आज दुनिया में नहीं, उसके घर में बेटा पैदा हुआ। और उस वक्त अबू अब्दुल मुत्तलिब भी खुशी के साथ समा नहीं रहे होंगे कि अपने नौमलूद पोते को उठा के बैतुल्ला में ले जाते हैं और काबा का तवाफ़ कराते हैं, या कम अज़ कम वहाँ का दीदार। दुनिया में कई लोग 40-50 साल के हो चुके, लेकिन अभी तक उस घर को देखने के लिए तड़प रहे हैं। लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम दुनिया में आते ही अल्लाह के घर को महसूस करते हैं, जो भी एक बच्चा जिस हद तक कर सकता है। अजीज साथियों, असल बात यह है कि हम आज अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की विलादत की बातें क्यों कर रहे हैं? इसलिए कि जूँ ही रबीउल अव्वल का महीना आता है, बल्कि आता भी नहीं, उससे पहले ही कुछ लोग बहुत ही ज़्यादा इस एहतमाम के साथ कि अल्लाह के नबी सल्लम की आमद का महीना है, तो कुछ ना कुछ हम ऐसा काम कर लें कि जिससे हम आपको अपने उम्मती होने का सबूत तो कम से कम दे सकें। और बाज़ तो मोहब्बत में इस हद तक बढ़ जाते हैं कि फिर ऐसे वक्त में वो कुछ ऐसे काम करने लगते हैं कि जिसकी शायद इजाज़त अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी ना दी हो, या कुछ इस तरीके से आपकी खुशी करने लगते हैं कि जैसी खुशी करना और कराना शायद आपके सहाबे कराम से भी साबित ना हो। वो बात तो अलग थी। मैं चाहूँगी कि कुछ बात हम इस बारे में देखें कि लोग नबी सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश के दिन को ईद मिलादुन नबी कहते हैं। इस लफ्ज़ पे बात करेंगे पहले, ताकि बहुत सारी चीज़ें जो आपके जहनों में हैं वो एक एक करके सामने आती जाएं। पहली बात है कि ईद क्या होती है। ईद किसी भी कौम के ऊपर अल्लाह ताला की तरफ से मुकर्रर करदा कोई त्यौहार हो सकता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जब मदीना में तशरीफ़ लाए, तो आपने लोगों को बहुत अच्छे कपड़े पहने देखा। आपने पूछा कि आज क्या बात है, तो लोगों ने बताया कि आज के दिन हम दौरे जाहिलियत से एक ईद मनाया करते थे। तो आपने फरमाया कि अब अल्लाह ताला ने तुम्हें इससे अच्छे दिन दे दिए, और वो कौन से हैं? ईद उल फितर और ईद उल अधा के लिए की तौर पे। और आपने फरमाया कि मेरी उम्मत की यही दो ईदें हैं। मैं बात करूंगी उन लोगों की कि जो मिलादुन नबी के लफ्ज़ के साथ ईद का लफ्ज़ लगाते हैं, क्योंकि अभी सिर्फ हम बात कर रहे हैं लफ्ज़ ईद की। तो चंद सवाल उठाऊंगी, आप भी उसका जवाब अपने जहनों में दीजिए, या अगर कोई ऐसी बात कहता है तो फिर आपके सामने भी ये चीज़ मौजूद हो। पहली बात क्या है कि ईद के दिन नमाज़ पढ़ी जाती है। ईद उल फितर और ईद उल अधा में आप देखें तो सुबह का आगाज़ ही कैसे होता है कि मुसलमान खुले मैदानों में जमा हो जाते हैं, और वहाँ पे सब शुक्राने के तौर पे नमाज़ अदा करते हैं। क्या इस दिन भी कोई नमाज़ पढ़ी जाती है? सोचिए ज़रा। फिर उससे आगे चलिए, उसके बाद खुतबा दिया जाता है कि जिसमें मुसलमानों को तज़कीर की जाती है। क्या इस दिन, जिसको लोग 12 रबीउल अव्वल के नाम पे मनाते हैं, क्या इस दिन भी कोई ऐसा इख्तमाम होता है? अगर है तो उसकी कोई दलील, कोई सनद, आपने किया, आपके साथियों ने किया। फिर तीसरी बात देखिए कि उस दिन लोग ईद उल फितर के मौके पे रमज़ान के पूरे होने का शुक्राना अदा किया जाता है, और ईद उल अधा में हज का रुकन अदा करने की एक जो चीज़ है वो सामने आती है। क्या इस मौके पे भी कोई ऐसी बात है, कोई ऐसा बात, कोई ऐसी चीज़ जो सामने आए? फिर अगला पॉइंट नोट कीजिए कि ईद के दिन रोज़ा रखना मना है। अल्लाह के नबी सल्लम ने मना फरमा दिया कि कोई ईद के दिन रोज़ा ना रखे। क्या इसी तरह इस दिन भी रोज़ा रखना मना है? ऐसी तो कोई बात नहीं। तो फिर आप बताइए कि मैं और आप कहाँ इस चीज़ का हक़ रखते हैं कि इस मौके को ईद कह सकें। लफ्ज़ ईद, ये ईद नहीं, हाँ ये कुछ और ईदों की मुमासलत ज़रूर हो सकती है। ईद किसी भी कौम का एक मज़हबी त्यौहार होता है, जैसे कि मुसलमानों की ईदें हैं, इसी तरह से आप देखते हैं कि क्रिसमस के मौके पे नसारा क्रिश्चियंस ईद मनाते हैं, ईस्टर के मौके पे उनकी ईद होती है। इसी तरह एक ईद शिया हज़रत 18 ज़िलहज को मनाते हैं, 18 ज़िलहज को, और इसको ईद ग़दीर ख़म कहते हैं, क्योंकि इनके ख्याल में इस मौके पे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अली रज़ी अल्लाह तआला अन्हु को नामज़द किया था कि मेरे बाद तुम मेरी जगह पे आओगे। हज्जत अलविदा के मौके पे जब वापसी पे नबी सल्लल्लाहु अलैहि वसल्लम इस मुकाम पर पहुँचे, तो आपने एक बात हज़रत अली के बारे में फ़रमाई थी, और वो क्या था कि मैं उसका दोस्त हूँ जिसका दोस्त अली है, यानी जो अली का दोस्त है वो मेरा भी दोस्त है। शिया हज़रत ने इस लफ्ज़ को इस तरह से बदल दिया कि इस दिन नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये नॉमिनेट किया था कि जो अली रज़ी अल्लाह तआला अन्हो को मेरे बाद खलीफा मानेगा, मैं उससे दोस्ती करूँगा, और इस खुद साख्ता रिवायत की बुनियाद पे ये ईद मनाई जाती है। इसी तरह 25 दिसंबर को देखें तो हज़रत ईसा अलैहिस्सलाम की आमद की खुशी में क्रिश्चियंस चरनी यानी एक जुलूस निकालते हैं, जिसमें हज़रत ईसा अलैहिस्सलाम की जाए पैदाइश की नकल, पहाड़ियाँ बनी हुई, बीच में कुछ बच्चे खेल रहे हैं, और बीबी मरियम और छोटे ईसा अलैहिस्सलाम को दिखाते हैं, कहीं जानवरों के बुत होते हैं, कुछ मतलब इस तरह पत्थर की छोटी छोटी चीज़ें बनी होती हैं, और लोग उसके इर्द गिर्द नजराने पेश करते हैं। ये उनका अकीदा है कि यसू जो है वो खुदा के रूप में दुनिया में आया और सूली चढ़कर हमारी सारे गुनाहों को माफ़ करा के चला गया। उस दिन ईसाई लोग नाते पढ़ते हैं और वो समझते हैं कि ईसा अलैहिस्सलाम हम में मौजूद हैं, और ऐसी बहुत सारी चीज़ें आपको अगर रेफरेंसेस में चाहिए तो मिल सकती हैं। जब इंसान वाकई महसूस करता है इन चीज़ों को, तो उसको समझ में आ जाती है कि जो बात अल्लाह ताला ने कही वो सही थी या दूसरी बात सही है जो आज हम अपने लिए कहते हैं। तो हकीकत में दूसरी कौमों की देखा देखी जब हम बाकी काम करते हैं तो ये भी काम करने लग जाते हैं। फिर इसी तरह एक ईद मिस्री मनाते हैं जिसको ईद शम्मे नसीम कहते हैं, और उसके अंदर उन्होंने अपना एक देवता रखा होता है और उसके नजराने देने लगते हैं। एक ईद पारसी हजरात और मजूसी मनाते हैं, ये भी वो रबीउल अव्वल ही में मनाते हैं, कि जिस मौके पे वो अच्छे कपड़े पहनते हैं और उसको अपने लिए खुशी का दिन करार देते हैं। तो बात सारी यही है कि लोग अपनी मर्ज़ी से दीन का जो मर्ज़ी काम कर लें वो उनके हाँ तो कबूल हो सकता है, लेकिन याद रखिए कि उम्मते मुस्लिमा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए से जो दीन आया वो वही दीन हो सकता है जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए से आया, जो आपने कह के दिखा दिया, जो करके दिखा दिया, जो करना बता दिया। तो लिहाजा ये बात तो समझ में आती है कि कोई अपनी मर्ज़ी से लफ्ज़ ईद नहीं लगा सकता। ठीक है, आप नेकियां कीजिए और आपके लिए हर दिन नेकी का दिन हो सकता है, आप अपने आप को गुनाहों से रोकिए, आपका हर दिन इंशाअल्लाह ताला ईद का दिन हो सकता है, लेकिन आप अपनी मर्ज़ी से कोई कानून नहीं बना सकते। कोई ये नहीं कह सकता कि हम जो भी करते हैं वो बस हमें इसकी इजाज़त है और हम कर सकते हैं। तो बिल्कुल ये चीज़ साबित हो जाती है कि ये दिन ईद का दिन नहीं। आगे चलते हैं लफ्ज़ मीलाद पे। मीलाद का लफ्ज़ जो है ये वलद से है, और वलद वलद मौलूद विलादत वल बच्चे को कहते हैं।
अभी तक जो बात हमने देखी वो यही है कि 12 रबीउल अव्वल के नाते से इसको ईद का दिन कहना ये मुसलमानों का तर्ज अमल नहीं होना चाहिए, इसलिए कि ये दिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ना इसको ईद करार दिया, ना आपके सहाबा ने किसी को इस चीज़ के लिए रखा, और हम ईद की बात नहीं कर सकते। अगर हम दूसरी चीज़ देखें जिसके अंदर لفظ میلاد ہے، تو میلاد کا لفظ جو ہے یہ واو لام دال سے ہے. مولود کا لفظ آپ نے سنا ہوگا، ولد بچے کو کہتے ہیں، والد باپ کو کہتے ہیں، والدہ ماں کو کہتے ہیں، والدین ماں اور باپ دونوں کے لیے لفظ آتا ہے. تو اس صورت میں بھی اگر ہم دیکھتے ہیں کہ کیا واقعی یہ دن میلاد مناتے ہیں، تو میلاد سے مراد یہ ہے، عربی میں میلاد کہتے ہیں برتھ ڈے کو، یعنی وہ دن جو کسی کی پیدائش کے دن کے ناطے سے منایا جائے. تو اب ہم دیکھتے ہیں کہ کیا واقعی یہ نبی صلی اللہ علیہ وسلم کی سنت ہے کہ اس دن ایسے جشن کیے جائیں اور ایسا کیا جائے. مجھے تو ایسے لگتا ہے کہ اللہ تعالیٰ نے تو ہمیں اپنی نعمتیں دیں، ایک نبی دیا جو قرآن پاک کی آیتوں کی تلاوت کرے، پاک صاف کرے، ہمیں حکمت اور دانائی کی باتیں سکھائے، لیکن ہم آج اسی نبی کے طریقوں پہ چلنے کی بجائے اس نبی کے دنیا میں آنے کے دن کو اپنی مرضی سے منانے کی کوشش کرنے لگے، اور یہ سوچنے کے لیے کچھ کوشش بھی نہیں کرتے کہ کیا واقعی اللہ تعالیٰ نے اس کے بارے میں کچھ ہمیں کہا. کیا ہم اللہ کے نبی صلی اللہ علیہ وسلم کی پیدائش کا دن منا سکتے ہیں؟ کیا واقعی یہ دن اللہ کے نبی صلی اللہ علیہ وسلم نے منایا؟ چلیے بالفرض محال 12 ربیع الاول کو لوگ اللہ کے نبی صلی اللہ علیہ وسلم کی پیدائش کا دن کہتے ہیں، حالانکہ یاد رکھیے کہ اس کی دلیل نہیں ملتی، اس لیے کہ جب کیلنڈر کو دیکھا جاتا ہے تو اللہ کے نبی صلی اللہ علیہ وسلم کی پیدائش جس سال ہوئی، اس سال جو منڈے کا دن جس کو پیر کا دن کہیں گے، وہ 12 کی بجائے 9 ربیع الاول کو ہوا تھا. اور یہ چیز سب کے اندر یعنی متفق ہے کہ 9 ربیع الاول نبی صلی اللہ علیہ وسلم کی ولادت کا دن ہے، لیکن آپ کی وفات جو تھی وہ 12 ربیع الاول کو ہوئی تھی. آج مسلمان جو اس دن کے ناطے سے جشن کر مناتے اور جھنڈیاں لگاتے اور خوشی کا اظہار کرتے، تو وہ اصل میں شیطان آپ کی وفات کی خوشی منواتا ہے، نعوذ باللہ. اب دیکھیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں 60 سے اوپر سال ہو گئے جس میں یہ دن آیا. کوئی ایک روایت آپ کو ملے گی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ معاملہ کیا یا آپ نے یہ دن منایا؟ نہیں ملا. نبی صلی اللہ علیہ وسلم کے بعد، چلیں آپ کہیں کہ نبوت کے بعد دیکھ لیتے ہیں، 23 ٹائمز یعنی 23 مرتبہ آپ کی نبوت کے اندر یہ دن آیا، آپ لوگوں نے کس نے منایا؟ نہیں منایا. ابو بکر صدیق کے دور میں 2 مرتبہ آیا، کیا آپ نے منایا؟ اور ابو بکر وہ چاہنے والے تھے جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ صرف لفظی محبت نہیں کرتے تھے، ان کی محبت اپنی جان کو دینے تک کے لیے بھی تیار تھی، کہ جنہوں نے آپ کے لیے ماریں بھی کھائیں، آپ کے لیے اپنے گھر بھی چھوڑے، ان کے دل میں کیوں خیال نہ آیا کہ 12 ربیع الاول کو، چلے 12 نہیں تو 9 کو مل بیٹھیں اور کچھ اللہ کے نبی صلی اللہ علیہ وسلم کی یاد منا لیں؟ اس کے بعد آپ کہہ سکتے ہیں، ہو سکتا ہے ابو بکر بڑے منکسر المزاج تھے، نہیں منایا ہوگا. تو حضرت عمر رضی اللہ عنہ کا دور لیجئے، 10 مرتبہ آپ کے دور میں یہ دن آیا ہوگا نا. اگر اس دن کی کوئی شرعی حیثیت ہوتی تو کیا وہ نہ مناتے؟ کیا آج ہم اللہ کے نبی صلی اللہ علیہ وسلم سے زیادہ محبت کرنے کے دعوے دار ہیں اور وہ نہیں کرتے تھے؟ ایسا نہیں ہے. اور عمر تو کسی سے ڈرتے بھی نہیں تھے. وَلَا تَخَافُونَ لَوْمَةَ لَائِمٍ، کسی ملامت کرنے والے کی ملامت سے وہ ڈرتے نہیں تھے. وہ ان کو کیوں خیال نہ آیا کہ ہم بھی ایک بار چلو نبی صلی اللہ علیہ وسلم کا حق تو ادا کر دیں؟ پھر اس کے بعد حضرت عثمان رضی اللہ عنہ، 12 مرتبہ، 12 ٹائمز ان کی زندگی میں یہ دن آیا نبوت کے سالوں میں، نہیں منایا. حضرت علی رضی اللہ عنہ کی آپ دیکھیے کہ خلافت کے دور میں 5 مرتبہ یہ دن آیا، نہیں منایا. اس کے بعد امیر معاویہ رضی اللہ عنہ، 20 سال گزر گئے، ایک دفعہ نہیں انہوں نے منایا. پھر اس کے بعد دیکھیے آئمہ کرام، محدثین، فقہا، ان کے ادوار میں کتنی دفعہ آیا، لیکن عام لوگ دنوں کی طرح گزر گیا. ہاں، یہ شروع کہاں سے ہوا؟ کہ جہاں سے لوگوں نے اصل دین کو قبول کرنا چھوڑ دیا. جب لوگوں نے اصل دین کو پسے پشت ڈال دیا اور یہ سوچا کہ چلو اب سال میں کم از کم ایک دن تو کچھ ایسا کام کر لو کہ جس سے کچھ کمی پوری ہو جائے، اور ہم وہ کام کرنے لگ جائیں کہ جس سے کل قیامت کے دن کہہ سکیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم، ہم بھی آپ کے نام پہ کچھ کرتے تھے. امیر مینائی کے دور میں یہ پہلی دفعہ شروع ہوا. تاریخ کے اوپر جانے کی کوئی زیادہ اس وقت گنجائش نہیں ہے ہمارے پاس، لیکن ہم نے دیکھنا ہے کہ نبیوں کی، یا یہ جو اسی کے ناطے سے کہ میلاد کے برتھ ڈیز کو منانا، تو کیا واقعی یہ اسلام کے اندر یہ چیز موجود ہے، اور کیا کہتا ہے اسلام اس کے بارے میں، کہ کیا واقعی یہ جائز ہے، کیونکہ بہت سارے لوگ عموماً برڈ ڈیز کو بہت ہی ایک عام سا معاملہ سمجھ کے ٹال دیتے ہیں کہ کیا فرق پڑتا ہے۔ تو میں چاہوں گی کہ چند مین پوائنٹس آپ کے سامنے برڈ ڈیز کے ناطے سے رکھوں، اور یہ میری بات نہیں ہوگی، یا آپ ہی کی دنیا کی معروف جو ریسرچز ہیں اسی کے مطابق۔ تو برڈ ڈے سیلیبریشن کہاں سے شروع ہوئی، اس کے بارے میں انسائیکلوپیڈیا آف امریکہ 1991 کا ایڈیشن ہے، تو اس میں لکھتے ہیں کہ سب سے پہلے ایجپشنز اور اس کے علاوہ رومنز، گریکس اور پرشیا کے جو لوگ تھے، یہ اپنے گاڈز یعنی ان کے جو دیوتا تھے ان کی برتھ ڈیز مناتے، کنگز کی برتھ ڈیز منائی جاتی اور نوبل پرسنالٹیز کی منائی جاتی۔ یعنی جب یہ رواج شروع ہوا اس وقت عام لوگوں کی برتھ ڈے منانے کا کوئی رجحان نہیں تھا، ہاں لوگ اپنے خداؤں اور بڑے بڑے اہم لوگوں کی برتھ ڈیز مناتے تھے۔ اسی طرح آپ دیکھیے کہ ایک اور بک ہے کہ جس کا آتھر روف اس کا نام ہے، اور وہ لکھتا ہے کہ یعنی برتھ ڈیز کو جو منانے کا جو طریقہ ہے یہ ایجپٹ میں تھا، اور دا کریڈلز آف سویلائزیشن، یعنی یہ اس کی جو بک کے ریفرنسز ہیں اس میں یہ بات لکھی ہوئی ہے کہ سب سے پہلے یعنی جو لوگ برتھ ڈیز مناتے تھے وہ آنریبل لوگوں کی مناتے تھے، اور اس وقت وہ یہ محسوس کرتے تھے کہ برتھ ڈے جو ہے وہ کسی کی زندگی کے اوپر اثر انداز ہوتی ہے، ہوروسکوپ کے ساتھ، یعنی جس کو آپ ستاروں سے علم نجوم کے ذریعے قسمت کا حال معلوم کرتے ہیں، اس سے یہ چیز شروع ہوئی تھی کہ کس طریقے سے لوگ پیگن پریکٹسز جو ہوتی تھیں اس کے ناطے سے برتھ ڈیز کو سیلیبریٹ کرتے، پھر اس سے اپنی اسٹرالوجی جو ہے اس کو ملاتے، اور پھر دیکھتے کہ اب اس انسان کے ساتھ کیسا معاملہ ہوگا۔ یعنی میں نے جتنی بھی چیزوں کو دیکھ سکی، مجھے تو اس میں یہی سمجھ میں آتا ہے کہ برتھ ڈیز جو ہے وہ پھر نہ کہیں سے جا کے شرک کی طرف بات لے جاتی ہے۔ پھر اسی طرح ایک روایت جو ملتی ہے وہ کیا ہے کہ برتھ ڈیز کے لیے جو لوگ جہاں سے، یعنی عام لوگوں میں یہ چیز کہاں سے آئی کہ پیپل آف دی اینشنٹ جو لوگ تھے ان کا خیال کیا تھا کہ جب نیو بورن بیبی ہوتا ہے تو اسپرٹس اس کے پاس آ کے اس کو تنگ کرتی ہیں، تو وہ اس کے لیے ایک سال پورا ہی تقریباً، یا خاص طور پہ پہلے سال کا جو اس کا پیدائش کا دن تھا، تو اس کے پاس موم بتیاں جلا کے یعنی کینڈلز جلا کے رکھتے تھے تاکہ اس کی روشنی میں بچہ جو ہے وہ ڈرے نہیں، اور صرف ایسا عمل جو تھا یہ صرف پہلے سال تک ہوتا تھا، اس کے بعد وہ لوگ نہیں مناتے تھے۔ اب آپ دیکھیے کہ وہ تو کر کے چلے گئے، لیکن آج لوگ جو ہیں وہ 20-20, 25-25 سال, 50 سال کے ہو جاتے ہیں، برتھ ڈے منائی جاتی ہے۔ یعنی مجھے تو ایک دن جس بات نے حیران کر دیا وہ بات شاید آپ کو بھی حیران کر دے گی کہ کسی سے معلوم ہوا کہ جی کل پرسوں یا کوئی بھی دن ہوگا، جو نہ مجھے یاد ہے نہ اس کی ضرورت ہے اس وقت، کہ میرے دادا کی برتھ ڈے ہے۔ تو بات بھی دادا کی برتھ ڈے ہے تو کتنے اولڈ ہیں، تو پتہ کیا چلا، یعنی جو بات انسان کو واقعی حیرت میں گم کر دیتی ہے، کہنے لگیں کہ نہیں، ہی از ڈائڈ ناؤ، وہ فوت ہو چکے ہیں، لیکن اگر وہ زندہ ہوتے تو یہ ان کی 100 اور کتنی برتھ ڈے ہوتی، تو وی آر سیلیبریٹنگ دیئر برتھ ڈیز۔ اب آپ دیکھیے کہ انسان کہاں جائے گا، ایسے کام کون کرتا ہے؟ وقت کا زیاں، جن کے پاس دنیا میں کچھ اور کرنے کو نہیں وہ خود کو پوچھتے ہیں، ہم اپنی برتھ ڈے مناتے ہیں، ہم نے کیا کیا ہے؟ کبھی غور کیا آپ نے، انسان ہے کیا، کہاں سے آیا، کہاں جائے گا، اللہ کی نگاہ میں اس کا کیا مقام ہے، آپ کس بات کی خوشیاں منا رہے ہیں؟ آپ ایک بت ہیں جو اپنے آپ کو پوچھ رہے ہیں؟ چلیں کسی بڑے کی منائی تو منا لی، چھوٹوں کی جنہوں نے کچھ کیا ہی نہیں آپ ان کے ساتھ کیا کرتے ہیں؟ اسلام کا یہ مزاج ہی نہیں کیا آپ اپنے سینٹس اور اپنے لیڈرز اور اپنے پروفٹس کے دنوں کو منائیں، یا آپ اپنے جیسے عام انسانوں کی بات کو منائیں؟ پھر آپ دیکھیے کہ بات یہاں تک نہیں رہی، برتھ ڈے سے پھر بات آگے بڑھتی ہے، تو پھر انسان ہر سال ایک دن کو خاص کر کے اس موقع کی مناسبت سے مرنے والوں کی برسی منائی جانا، یہ بھی اصل میں برتھ ڈے ہی ہے۔ پھر اسی طرح آپ دیکھیے اورس، ہمارے ہاں ایک بڑا معروف لفظ ہے، میں آج چاہوں گی کہ تھوڑا سا آپ کو اس کے اوپر بھی روشنی ڈال دوں کہ کچھ لوگ اس معاملے کو کتنا آسان لیتے ہیں۔ اصل میں عرس کیا ہے، کبھی کسی کو کوئی اس کا مشاہدہ ہوا ہو، عروسا کس کو کہتے ہیں؟ دلہن کو کہتے ہیں۔ عرس وہ لوگ جو تصوف کے اوپر یعنی اپنا عقیدہ رکھتے ہیں، ان کا کیا خیال ہے، یعنی بنیادی طور پہ یہ ان کے پیر صاحب جو بھی ہوتے ہیں یا جو ان کے بزرگ ہوتے ہیں ان کی وفات کا دن ہوتا ہے، لیکن وہ اس کو ان کی وفات کا دن نہیں مانتے، وہ کہتے ہیں نعوذ باللہ، نعوذ باللہ، زبان پہ بات آتے ہوئے بھی تکلیف ہوتی ہے میرے، लेकिन वो कहते हैं कि अपनी सारी ज़िंदगी के मुजाहिदों और मेहनतों को करने के बाद अब आज इनका रब के साथ मिलाप हो गया। नऊज़ुबिल्लाह, यानी वो अपने पीर साहब की शादी बनाते हैं उस दिन को, नऊज़ुबिल्लाह, अल्लाह ताला के साथ, कि ये दुनिया से कूच कर गए, यहाँ से इन्होंने पर्दा डाल दिया और अल्लाह से जाके मिल गए। और इस खुशी में उर्स उर्स शादी को भी कहते हैं, अरूसा दुल्हन को कहते हैं, ये मनाया जाता है। आप कहाँ तक जाएंगे? आप हम कहाँ तक आंखें बंद किए दूसरों के पीछे भागते फिरेंगे? जिसने जो काम करने को तैयार है, जिसने जिधर लगाया चल पड़े, इससे भी ज़्यादा कोई अहमक होगा दुनिया में? ना समझी कि क्या इंतहा नहीं? और फिर अमूमन उस मामले को कहाँ तक आगे बढ़ाया जाता है? उस दिन को उन बुजुर्गों के नाम पे फिर खत्म दिलाने और खिलाने और पिलाने। आप जरा देखिए तो सही, आपके कद से लंबे कद के पोस्टर छपते हैं लोगों के उर्स के नाम पे। उनका आपने उर्स मनाया, नबी का आपने मिलाद मना लिया, फर्क क्या रह गया? एक पैदाइश का दिन क्या इतना अहम होता है? हाँ, पैदाइश का दिन मनाना है तो इस्लाम की पैदाइश का दिन मनाइए, जिस दिन इकरा बिस्मि रब्बिकल लज़ी खलक खलक अल इंसान मिन अलक, ये आयतें उतरी। वो दिन जिस दिन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अब्दुल्ला के घर में पैदा हुए, वो मोहम्मद बिन अब्दुल्ला थे। उस वक्त तो अबू लहब ने खुशी मनाई, उस वक्त तो उसी ने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश खुशी में की खुशी में चीज़ें बाँट दी। लेकिन वही मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जब सफ़ा पहाड़ी पर खड़े होकर कहते लोगों, कुलु ला इलाहा इल्लल्लाह तुफ्लिहून, अल्लाह को एक मानो फला पा जाओगे, तो उस दिन वही चचा, वो मोहब्बत करने वाला चचा, उसकी मोहब्बतें नफ़रतों में बदल गईं और उसने आपके हाथ टूटने की बददुआ दी। क्यों? क्योंकि जो पैदाइश हुई थी 9 रबीउल अव्वल को, वो मोहम्मद बिन अब्दुल्ला की थी। हाँ, जिस दिन इकरा बिस्मि रब्बी कल्लज़ी आई, तो उस दिन वो मोहम्मद और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम में बदले। खुशी मनानी है तो जिंदा शरीयत की मनाइए जो आज भी है और क़यामत तक रहेगी, जिस दिन नबूवत मिली। अगर आपको अल्लाह के नबी सल्लम का जश्न मनाना है तो उस दिन का मनाइए जिस दिन ये शरीयत मिली, कि जिसके ज़रिए से अल्लाह ने उम्मत को अंधेरों में निकाला। यतलु अलैहिम आयातिहि वयुज़क्कीहिम वयुअल्लिमुहुमुल किताब वल हिकमा। उस किताब से ताल्लुक आज हमारा कितना है हम खुद जानते हैं। अल्लाह के नबी सल्लम की कितनी हदीसें आती हैं सबको मालूम है। करा क्या, कितना किया, हमें मौत है, हमें मालूम है इसका, लेकिन क्या हम बच जाएंगे? फिर आप देखिए कि जब इंसान साल में एक दिन मनाता है तो क्या उससे मकसद पूरा हो जाता है? मसलन अगर आप में से कोई एक गाड़ी ख़रीदे और सिर्फ साल में एक ही दिन उसको निकाले और इस्तेमाल करे, जिस दिन उसको ख़रीदा था, खूब चमकाए, सजाए, संवारे, उस पर फूल मोती लगाए, लड़ियाँ लटकाए, क्यों? कि आज मेरी गाड़ी की सालगिरह। और जूँ ही वो दिन गुजरा, उसको दोबारा पोर्च में बंद कर दे, क्योंकि अब इसको अगले साल निकालेंगे, मकसद हल हो जाएगा, फ़ायदा हो जाएगा। आप एक घर बनवाएं, खूब अच्छा बन जाए, और जिस दिन उस घर की ओपनिंग करें, सारी दुनिया को जमा कर लें जिसको आप बुला सकें, और खूब अच्छा हाउस वार्मिंग का प्रोग्राम करें, और उसके बाद उसको लॉक कर दें, क्या आएंगे अगले साल तुझे खोलने? मकसद नहीं पूरा होता। गाड़ी ली है तो उसका मकसद हल पूरा कीजिए, अगर आपने घर लिया है तो उसका मकसद हल कीजिए, खाना ले आए और उसको देखते रहें कि आज लाए हैं बस इसको अब खाना नहीं, नहीं, असल मकसद पे नज़र होनी चाहिए। अल्लाह ताला मुसलमान को एक बामकसद ज़िंदगी देता है। अल्लाह के नबी सल्लम की ज़िंदगी में आने का मकसद क्या था, वो मकसद ढूंढने की ज़रूरत है। हुवल्लज़ी अरसला रसूलहू बिलहुदा वदीनिल हक्की लियुज़हिरहु अलद्दीन कुल्लिही वलौ करिहल काफिरून वलौ करिहल मुशरिकून। अल्लाह ताला तो ये मकसद बताता है नबी की आमद का, कि अल्लाह ताला वो है जिसने अपने नबी को दीन हक के साथ भेजा, हिदायत दे के भेजा, क्यों? ताकि दुनिया के तमाम दीनों के ऊपर ये दीन गालिब आ जाए। क्या आज ये दीन गालिब आ गया? क्या आज हमने अल्लाह के नबी के मिशन को घर घर पहुँचा दिया? क्या आज हमारी ज़िंदगी मिशनरी ज़िंदगियाँ बन गई? क्या हमने बल्लेगोनी वलौ आया, मेरी तरफ से पहुंचा दो अगर एक ही बार एक ही आयत क्यों ना हो, क्या इसका मकसद पूरा कर दिया? क्या ये काम हम कर चुके? क्या हमने अल्लाह के नबी सल्लम की हदीसों को आगे पहुंचा दिया? क्या हमने वो काम कर दिया जो अल्लाह के नबी सल्लम हज्जतुल विदा के मौके पे हमारे ज़िम्मे करके गए थे? और वो क्या था کہ جو آج موجود ہے وہ غیر حاضر کو پہنچا دے. بعض دفعہ بات میں سننے والے پہلوں سے زیادہ بات کو عمل کرنے والے ہوتے ہیں. ہم نے تو نہیں کیا, تو پھر آپ بتائیے کیا مجرموں کی صف میں تو نہیں کھڑے ہوتے ہیں گے قیامت کے دن؟ کیا صرف ہم اپنے آپ کو اس معاملے میں کر کے سچا ثابت کر لیں گے کہ یہ اللہ تعالیٰ میری وہ امت تھی جو سال میں ایک دن میرے سے محبت کی بات کرتی تھی, اور پھر محبت کی بات کرنے والوں کو دیکھیے. کبھی آپ ٹیلی ویژن پہ دیکھا کریں گے جب اس کے جلوس نکلتے ہیں. میں نے کوشش کی اس لیکچر کی تیاری میں رات میں کچھ دیکھوں, یقین کریں میں نے بھی ایک ہی چیز سرچ میں ڈالی تو میرے سامنے ایک انسانوں کا ریلا آ گیا, اور ہاتھوں میں سبز رنگ کے بڑے بڑے جھنڈے ہیں, اور ایک بھیڑ ہے انسانوں کی جو سڑکوں پہ کھڑی ہے. کیا ہے یہ جشن میلاد نبی کا جلوس نکال رہے ہیں؟ چہرے سنت سے دور, حلیے سنت سے دور. بعض دفعہ دیکھا کہ مسجدوں میں اذانیں ہو رہی ہیں اور کوئی نہیں ہے کہ جو جا کے وہاں جماعت سے نماز ادا کر لے. آپ کہاں تک اپنے آپ کو دھوکہ دے سکتے ہیں کہ اللہ کے نبی ہم آپ کے امتی ہیں؟ کچھ لوگ پوری زندگی نمازیں پڑھ پڑھ کے گئے ہوں گے, لیکن جب اللہ کے نبی صلی اللہ علیہ وسلم حوض کوثر سے پانی پلانے لگیں گے تو فرشتے بتائیں گے اللہ کے نبی ذرا ٹھہر جائیے, یہ وہ لوگ ہیں جنہوں نے آپ کے بعد آپ کے دین کا حلیہ بگاڑ دیا تھا. انہوں نے اپنی من مانیاں کی, انہوں نے بدعت رکھ دی. ان شر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار. اللہ کے نبی صلی اللہ علیہ وسلم کا کوئی خطبہ, کوئی واعظ, کوئی درس اس جملے کے بغیر نہیں ہوتا تھا کہ لوگوں دین میں ہر نیا کام بدعت ہے, اور ہر بدعت گمراہی ہے, اور ہر گمراہی انسان کو جہنم میں لے کے جانے والی ہے. اس طرح کی بازاری محبتیں ہمارا دین نہیں سکھاتا. عاشقان رسول, کبھی آپ نے یہ لفظ نبی صلی اللہ علیہ وسلم کے ساتھیوں کو بولتے ہوئے سنا؟ عاشق عشق یہ اسلام کے لفظ نہیں ہے, یہ عرب لفظ نہیں ہے, معیوب لفظ ہے. آج لوگ اللہ کے نبی صلی اللہ علیہ وسلم کے نام کے ساتھ اپنے نام کو اس طرح سے جوڑتے ہیں کہ ہم آپ کے عشق میں مبتلا ہیں. یہ کسی لوک داستانوں میں تو یہ لفظ جچ سکتا ہے, لیکن دنیا کے بہترین انسان کے نام کے ساتھ یہ لفظ پسندیدہ نہیں ہو سکتا. پھر آپ دیکھیے ایک اور طریقے سے, وہ لوگ جو عموماً اس دن کو مناتے ہیں آپ کی پیدائش کا دن سمجھ کے, وہ ساتھ یہ بھی کہتے ہیں کہ آپ کی وفات 20 دن ہوئی تھی, یعنی 12 ربیع الاول کو پیدائش ہوئی, 12 ربیع الاول کو وفات ہوئی. چلیے اس اصول کو سامنے رکھتے کے دیکھتے ہیں کہ اگر کسی خوشی والے گھر میں غمی بھی ہو جائے تو کون سی چیز غالب ہوگی؟ شادی کا موقع ہے, خدا نخواستہ ساتھ ہی کسی کو چوٹ لگے, کسی کا انتقال ہو جائے, کیا لوگ خوشی منائیں گے یا غم کریں گے؟ ہمیشہ غم انسان کی خوشی پہ بھر جاتا ہے, اس کے اوپر غالب آ جاتا ہے. تو وہ لوگ جو اس وقت خوشی کا بات کرتے ہیں, کیا وہ پھر غم کب منائیں گے؟ بس اگر آپ دیکھیں نا کہ کسی کی ایک ہی دن وفات ہو اور اس پیدائش اور وہی دن اس کی وفات ہو جائے, تو جب اگلے سال وہ دن آئے گا تو لوگ اس کی پیدائش کی خوشیاں دیں گے, مبارک دیں گے, یا وفات کی بات کریں گے؟ بات واضح ہے, سمجھ آنی چاہیے انسان کو کہ وہ کیا کام کرے گا. وہ مشرکین تھے جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے دور میں آپ کی بات کو غیر مؤثر کرنے کے لیے تالیاں بجاتے اور آ کے سیٹیاں بجاتے تاکہ لوگوں کے دل میں اس کلام کا اثر نہ آئے. آج ہم نے بھی تالیاں پیٹ پیٹ کے اللہ کے نبی صلی اللہ علیہ وسلم کی محبتوں کے گنگانے شروع کر دیے. آج بھی ہم وسلیں بجاتے ہوئے اور نعتیں پڑھتے ہوئے, مرثیے پڑھنے والوں کی کاپی کرتے ہوئے ایسے ہی کام کرنے لگے. اور جب کسی سے کہا جائے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایسا نہیں کیا تو لوگ کیا کہتے ہیں؟ ارے وہ بڑے منکسر المزاج تھے. یعنی میرے ساتھ خود کسی کی بات ہوئی تو میں نے ایسے ذکر کیا, تو میں نے کہا اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ منائی, تو کہیں گے ارے ارے وہ تو بیچارے بڑے منکسر المزاج تھے, وہ نہیں اپنی مناتے تھے, مطلب وہ اپنے آپ کو اتنی اہمیت نہیں دیتے تھے. تو میں نے کہا ابو بکر صدیق, ارے وہ بیچاروں پہ تو اتنے فتنوں کا دور تھا, ان کے تو اتنے مشکل مرحلے تھے. یعنی آپ ذرا سوچیے لوگ کیسے لاجکس دیتے ہیں نا اپنے کاموں کی. ان کو خیال نہ آیا, یہ وہ نیکی تھی جس سے پہلی امتیں, جو بہترین دور تھا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا خیر القرن قرنی, سب سے بہتر بہترین میرا دور ہے, پھر اس کے بعد ان لوگوں کا جو ان کے بعد تھے, اور اس کے بعد ان کے, ان کے بعد ان کے. हर आने वाला दौर जो है वो अगले से ख़राब दौर आ रहा है। और आज अगर हम देखें कि जो मिलाद नबी के मौके पे लोग करते हैं, तो बिल्कुल कॉपी है ये 25 दिसंबर को जो क्रिश्चियंस हज़रत ईसा अलैहिस्सलाम के बारे में करते हैं। वो हज़रत ईसा के नाम पे सॉन्ग्स गाते हैं, ये नबी सल्लम के नाम पे नाते पढ़ते हैं। वो उनकी चरनी निकालते हैं, ये अल्लाह के नबी सल्लम की पूरी चरनियाँ निकालते हैं। आज भी पाकिस्तान में शहरों के अंदर आप देखिए, गलियों को रोक के ज़मीन के ऊपर पहाड़ियाँ बनाई जाती हैं, लाइटिंग होती है। कहते हैं इस दिन लाइटिंग होनी चाहिए मस्जिदों में। मैं पूछती हूँ कि दुनिया की सबसे बड़ी मस्जिदें दो ही हैं, अल्लाह का घर बैतुल्ला और बैत नबी सल्लम की मस्जिद मस्जिद नबी। क्या वहाँ ये दो उस दिन दो रातों में रोशनाइयाँ होती हैं? अगर वो मस्जिदें खाली हैं, उधर रोशनियाँ नहीं हैं, तो हम अपने घरों में और अपनी मस्जिदों में लाइटें लगा के क्या साबित करते हैं? हम तो उस नबी की उम्मत हैं कि जिसको दुनिया से जब जा रहे थे तो जो चिराग चल रहा था उसका तेल भी किसी से उधार लिया हुआ था। हम उस नबी की उम्मती कि जिनके घर में दो दो महीने तक चूल्हा नहीं जलता था, हालांकि आपके 8 से 9 घर भी थे एक एक वक्त में। हम तो वो उस नबी की कौम कि जिनके घर में चंद माल थोड़ा सा रह गया कि जो सदके का माल था, और आपको नमाज में ख्याल आ गया, आपने जल्दी से नमाज पढ़ी और आप फौरन घर से गए और उस माल को सदका किया, वापस फिर आए। हम अपनी मर्जी की जिंदगियां गुजारने वाले, अपनी पसंद के साजो सामान लेने वाले, अल्लाह की रजा और उसकी नाराजगी से आए तो होते रहे, क्या अल्लाह के नबी सल्लम हमें माफ कर देंगे? क्या हम अल्लाह के नबी सल्लम की इत्तबा कर रहे हैं? क्या हम अल्लाह ताला के नबी से आगे तो नहीं जा रहे? सूरह हुजरात में अल्लाह ताला फरमाते हैं, या अय्युहल्लज़ीना आमनु ला तुक़द्दिमु बैना यदिहिल्लाहि व रसूलिही वत्तकुल्लाह इन्नल्लाह समीउन अलीम। ए ईमान वालो, अल्लाह और उसके रसूल के आगे ना बढ़ो और अल्लाह से डरते रहा करो, यकीनन अल्लाह ताला सुनने वाला और जानने वाला है। क्या हम आगे तो नहीं बढ़ रहे? सूरह नूर आयत 63 में अल्लाह ताला ने इंसानों को डराया, وَلْيَحْذَرُ الَّذِينَ يُخَالِفُونَ عَنْ أَمْرِهِ أَنْ تُصِيبَهُمْ فِتْنَةٌ أَوْ يُصِيبَهُمْ عَذَابٌ أَلِيمٌ। सुनो, जो लोग हुक्म रसूल की मुखालफत करते हैं उन्हें डरते रहना चाहिए कि इन पर कोई ज़बरदस्त आफत ना पड़ जाए या इन्हें दुख की मार ना पड़े। अल्लाह के नबी सल्लम की ज़िंदगी में जब आपका हुक्म आ गया, हम उनकी कोई बात हमारे सामने आ गई, फिर इख्तियार नहीं रहता। लोग कहते हैं च्वाइस है, कर लो ना कर लो, नहीं, किसी को नहीं है। वमा कान लि मुमिनिन वला मुमिनतिन इज़ा कदल्लाहु व रसूलुहु अमरन अन यकून लहुमुल खियरा। किसी मुसलमान मर्द और औरत को अल्लाह और उसके रसूल के फरमान के बाद किसी अमर का इख्तियार बाकी नहीं रहता। याद रखो, जो अल्लाह और उसके रसूल की नाफरमानी करेगा उसका क्या अंजाम होना चाहिए, आप खुद सोचिए। क्या मामला होगा कि जो ना माने वो सरीह गुमराही में पड़ेगा? यानी आपके बेटे, मुंह बोले बेटे के साथ निकाह का मामला था ज़ैनब रज़ी अल्लाह ताला अन्हा का, एक ज़रा सरासर निजी मामला था, उस पर अल्लाह ताला ने ये आयतें नाजिल कर दी थी कि देखो जब नबी कुछ कह दे तो इख्तियार मौजूद नहीं। तो क्या आज के उम्मतियों के लिए ये इख्तियारात मौजूद हैं? दीन कितना आता है, बात कितनी जानते हैं, उस नबी की सुन्नतें कितनी हैं ज़िंदगी में? यानी मैं चाहूँगी कि हम एक अपना इख्तसाब करें, और ये जितनी तलख बातें हैं ये सिर्फ अपने इख्तसाब के लिए कि क्या वाकई हमने अल्लाह के नबी सल्लम के उम्मती होने का हक अदा कर दिया? क्या आज हमारी ज़िंदगी के अंदर वही तरजीहात बन गई जो अल्लाह के नबी सल्लम की थी? क्या आपकी सुन्नतों के साथ हमें उतनी ही मोहब्बत है जितनी सहाबे कराम को थी? क्या हमने अपनी हिदायत के लिए अल्लाह के दीन को और उसके नबी की सुन्नतों को थामना इसका यकीन कर लिया? क्या हमने इसको मान लिया कि बचेंगे तो इसी में? अल्लाह के नबी सल्लम ने शायद आज के दौर के लिए ही कहा था कि तुम में से जो भी ज़िंदा रहेगा वो बहुत सारे इख्तलाफात देखेगा, तुम मेरी सुन्नत और खुल्फाए राशिदीन की सुन्नत को मजबूती से थाम लो और अपने दांतों से इस पर अपनी गिरफ्त मजबूत कर लो, और देखो दीन में नई बातें ईजाद करने से बचो, क्यों कि हर बिदअत गुमराही है। मेरा ख्याल है कि कोई इस चीज़ को ये नहीं कह सकता कि ये चीज़ बिदअत नहीं। अल्लाह के नबी ने मना किया था इन चीज़ों से, اور آپ کو پتہ ہے کہ جو ایسے کاموں میں ملوث ہوتا ہے اس کے باقی نیکیاں بھی قبول نہیں ہوتی. من احدث فی امرینا ھذا ما لیس منہ فہو رد. یہ صحیح بخاری کی حدیث نمبر 2697 ہے. جس نے ہمارے اس دین میں نئی بات پیدا کی جس کا اس سے تعلق نہیں تو وہ مردود ہے, رد ہو جائے گا. سخکن سخکن لاصحاب اللی غیر من بعدی, ہانک دو ان کو پیچھے, انہوں نے میرے بعد بہت اضافے کر لیے تھے. عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اتباع اور تابع داری کرتے رہو اور نئی نئی باتیں مت کھڑو, یہی تمہارے لیے کافی ہے. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں, لوگوں پہ کوئی سال ایسا نہ گزرے گا جس میں وہ کوئی بدعت ایجاد نہ کریں گے اور کسی سنت کو مردہ کر چکے ہوں گے, یہاں تک کہ بدعتیں زندہ اور پائیدار ہوتی رہیں گی اور سنتیں مردہ ہوتی جائیں گی. امام طبرانی کی کتاب المعجم الکبیر کے صفحہ نمبر 319 پہ, جلد نمبر 10. سچ نہیں ہے, ہر چند سال کے بعد ایک نئی بدعت سامنے آتی ہے. اور یاد رکھیں, جہاں ایک بدعت پیدا ہوتی ہے نا, وہاں ایک سنت مر جاتی ہے. یہ ایک حدیث ہے, یعنی البدعت تمیت السنہ, سنت کو موت آ جاتی. کیوں؟ کہ پھر لوگوں کو یہ دین اچھا لگتا ہے نا, آسان لگتا ہے یہ دین, اسی لیے تو لوگ پھر چاہتے ہیں کہ بس کبھی کبھی دین کا اظہار کر لو, شارٹ کٹس کے ساتھ اللہ کو راضی کر لو. ایسا نہیں, اسی طرح کچھ اور لوگوں کی بات جو بدعت کے بارے میں وہ کہتے ہیں, تاکہ ہم سب اپنے ایمان کا اظہار کر سکیں کہ کیا ہمارے اندر کچھ ایسی خرابیاں تو نہیں آ چکی کہ ہم اپنی مرضی کی بات ہو بدعت اور ہم کہیں نہیں یہ بدعت نہیں. حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں, ہر نئی بات گمراہی ہے, خواہ لوگ اسے حسنات میں شمار کیوں نہ کریں. کتنی سچ بات ہے, آج لوگ کتنی یعنی آسانی سے کہتے ہیں ارے کچھ نہیں ہوتا, یہ نیکی ہے. لوگ تم نیکی سے منع کرتے ہو, قرآن پڑھنے سے منع کرتے ہو, نہیں کچھ نہیں کہتے, لیکن آپ صرف ان اقوال کو سامنے رکھتے ہوئے اپنے ہر عمل کو پرکھتے جائیے. عمر بن عبدالعزیز رحمت اللہ علیہ فرماتے ہیں, اور ان کو عمر ثانی بھی کہا جاتا تھا, شاید آپ نے ان کے بارے میں کچھ سن رکھا ہو, فرماتے ہیں, رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کے بعد آپ کے خلفاء نے سنت پہ قائم رہ کر بتا دیا کہ اس کی پابندی در حقیقت قرآن مجید کی تصدیق, اللہ تعالیٰ کی اطاعت اور دین متین کو تقویت پہنچانا ہے. جو اس پر عمل پیرا ہو وہ راہ یاب ہے, یعنی ہدایت پر ہے, اور جس نے اس سے مدد چاہی وہ فائز المرام ہے, یعنی وہ پہنچے گا اپنے مرتبے پہ, کامیاب ہوگا, اور جو اس کی مخالفت پر کمر بستہ ہو گیا اس نے مومنین صالحین اور کاملین سے بغاوت کی راہ اختیار کی. اللہ تعالیٰ ایسے لوگوں کو منہ کی کھلائے گا اور جہنم رسید کرے گا. یعنی اب دیکھیے کہ ہمارے آئمہ کرام میں اور بزرگوں میں کتنی نفرت تھی اس عمل سے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کچھ نہ کریں اور ہم وہ کر دیں. یعنی ایسے ایسے معاملے ان کی زندگی میں آتے ہیں کہ وہ کوئی کام کرتے ہی نہیں تھے جب تک اللہ کے نبی صلی اللہ علیہ وسلم کی طرف سے وضاحت نہ ہو جائے. امام مالک رحمت اللہ علیہ فرماتے ہیں, اس امت کے بعد میں آنے والے لوگوں کی اصلاح اور کامیابی صرف اسی طریقے پر ہوگی جس پر چل کے قرون اولیٰ کے مسلمان کامیاب اور راہیاب ہوئے تھے. یعنی جس چیز نے پہلے دور میں ہدایت دی تھی وہی بعد میں دے گی, اور وہ کیا تھی؟ اللہ اور اس کے رسول کی اطاعت. آج ہم کہتے ہیں کہ ہم کامیاب ہونے کے کچھ نئے معیار بنا سکتے ہیں, نہیں بنیں گے. جب تک اللہ کے دین پہ جمے رہیں گے تو ہدایت ملے گی. اور بعض لوگوں کا ایک قول ہے کہ مخلوق اللہ تعالیٰ کے لیے تمام راستے بند ہیں, صرف ایک ہی راستہ ہے, اور وہ کہے رسول کے نقش قدم کی پیروی کی جائے. آج اس رسول کے نقش قدم پہ تو نہیں چلتے, ہاں ان کے جوتے کا نقش بنا کے اس کے نیچے سے گزرتے ہیں. نقش نالین آپ نے سنا ہوگا, یعنی آپ دیکھیے کہ جب انسان عمل سے کورا ہوتا ہے نا تو پھر وہ کیسے کام کرتا ہے. یعنی ایک بہت ہی یعنی قابل اعتماد ہماری ساتھی ہیں, تو انہوں نے بتایا کہ وہ کسی گھر میں گئیں تو وہاں بیسمنٹ تھا, تو یہ نیچے بیسمنٹ میں جب گئیں تو بیسمنٹ کی جو چھت ہے تو اس کے اوپر ایک بہت بڑا نبی صلی اللہ علیہ وسلم کے جوتے کا شبیہ بنائی ہوئی ان لوگوں نے, اور اس کے نیچے آ کے دعا مانگتے ہیں کہ ہم نبی صلی اللہ علیہ وسلم کے جوتے کے سائے میں کھڑے ہیں. یہ باتیں کس کو زیب دیتی ہیں؟ صحابہ کرام نے تو ایسا کچھ نہیں کیا. ہمیں اس کی ضرورت کیوں پیش آئی؟ کیونکہ ہمارے دل میں ایک چور ہے. ہم کانشیس ہیں کیونکہ ہم وہ سنتیں نہیں نبھا رہے جو کہ نبھانی تھی. جو طریقہ ان کی زندگی کا تھا وہ ہمارا نہیں رہا. دیکھیے اگر اسی طرح دین کو اپنی مرضی سے ہم نے بدلنا شروع کر دیا تو کیا ضرورت تھی اس کتاب کی, اور کیا ضرورت تھی 23 سال لوگوں کی مشکلات کو سہنے کی, پھر ہر ایک جو چاہتا وہ ہو جاتا. جب تک اس کو روکیں گے نہیں بات نہیں بنے گی. آج دیکھیے کہ آپ اس چیز کو بہت اچھی طرح سمجھ سکتے ہیں. بعض کمپنیز جو فرنچائز کرتی ہیں, مثلا آپ دیکھیں میکڈونلڈس ہے یا جو بھی ڈفرینٹ آپ کے سامنے چینز چلتی ہیں, فیسٹا ہے, ایچ ای بی ہے, آپ ساری دنیا میں پھر لیں ان کا ایک ہی سیٹ اپ دکھتا ہے, اور وہ صرف ہزاروں ڈالر اس چیز کے لیتے ہیں آپ کی چیزیں سیٹ اپ کرنے کا کہ آپ ٹیشو پیپرز بھی ہمارے ہی استعمال کریں گے. کیوں؟ کوالٹی قائم رہے. اگر کوئی کہ کیا فرق پڑتا ہے, چلو چکن ہی ہے نا, یہ نہیں تو وہ نہیں تو یہ برگر ہی بنانا ہے نا. ایک برگر باہر ریڑھی پہ بنا کھڑا بیچ رہا شخص, وہ 10 روپے کا بکتا ہے, وہی برگر آپ اندر میکڈونلڈ سے لیتے ہیں وہ 200 روپے کا لیتے ہیں. فرق کس بات کا ہے؟ کوالٹی کا فرق ہے نا. کیا دنیا میں ہر چیز میں آپ کوالٹی کانشیس ہوں؟ اللہ کے دین میں کوئی کوالٹی نہ ہو. آپ ایک باکس خریدتے ہیں اور اس پہ بڑا موٹا وہ لکھا ہوتا ہے کہ ڈونٹ بائی اف سیل از بروکن. کیوں؟ کہ سیل بروکن ہوگی, کسی نے اندر کچھ اور ڈال دیا, کچھ اور نکال دیا, کوئی حرج نہیں. آپ لیں گے وہ چیز؟ آپ کوئی چیز خریدیں اور آپ کو شک پڑے کہ اس کے اندر وہ چیز نہیں ہے جو باہر سے تھی, لیں گے؟ نہیں لے سکتے. تو ساری چیزیں تو سمجھ میں آتی ہیں, تو اللہ کے دین کے بارے میں کیوں نہیں سمجھ آتا؟ جس کا دل چاہے وہ کام کر دے, جس کا جو معاملہ ہو وہ ویسے ہی کر دے. نہیں, آپ کے گھر میں کوئی تبدیلی کر سکتا ہے آ کے؟ آئے اور آپ کی کرسیاں اٹھا کے باہر رکھ دے, میز اندر رکھ دے, چیزیں ادھر سے ادھر رکھ دے, پھر کیا فرق پڑتا ہے؟ میں اچھا ہی کر رہا ہوں نا, آپ اجازت دیتے؟ آپ کی آفس ٹیبل پہ کوئی آ جائے اور آپ کی مرضی آپ کی چیزیں اٹھا کے اپنی رکھنا لگے, آپ کو کیسی لگیں گی؟ ناممکن. آپ کے سیل فون کے آپ کے سارے نمبر کو ڈیلیٹ کر دے اور اپنے تھوڑے ڈالنا شروع کر دے, آپ کو کیسا لگے گا؟ اپنے معاملے میں تو ہم اتنے پکی ہیں کہ ہم چھوٹی سے چھوٹی تبدیلی نہیں برداشت کرتے, تو کیا ہم اللہ کے دین کو مشق بنائے ہوئے؟ آپ کسی ملک میں جاتے ہیں ان کے قانون لیتے ہیں کہ نہیں لیتے؟ آپ کیوں نہیں کہتے کہ مجھے تو ریڈ لائٹ پہ چلنا ہے اور گرین پہ رکنا ہے, کیا فرق پڑتا ہے, کوئی گناہ کی بات ہے؟ وہ کہیں گے نہیں گناہ نہیں ہے, لیکن پھر آپ جیل میں جائیں گے, کیونکہ یہ ہمارا قانون ہے, ہمیں پتہ ہے یہ بات ہے. ہر ایک کی حکومت ہو, چھوٹے سے چھوٹا ملک دنیا میں دیکھیے, ہے اس کا قانون نا. لیکن کیا اللہ کے دین جو دنیا کے اندر سب سے خوبصورت چیز تھی اس کا کوئی قانون نہ ہو, اس کی کوئی پابندی نہ ہو, جس کا جو دل چاہے وہ کر دے اور کرنے لگ جائے؟ تو لہٰذا بات ہے اصل میں اپنے محاسبے کی. ہم بچیں گے نہیں اس چیز سے, کر بھی لیں گے نا یہ کام محبت میں, ٹھیک ہے, لیکن اگر جو اس سے نتیجہ اخذ کرنا چاہتے ہیں وہ نہیں ملے گا. کل اللہ کے نبی صلی اللہ علیہ وسلم یہ نہیں کہیں گے اللہ تعالیٰ ان کو چھوڑ دے کیونکہ انہوں نے میری مرضی میرے پیدائش کی خوشی میں کیے. اور پھر آپ دیکھیے جو میلاد کے نام پہ جو رسومات ہوتی ہیں, کبھی ایک ٹیلی ویژن میں آیا ہوا میلاد میں نے بھی دیکھا تھا بہت سال پہلے, اس وقت تو شاید اتنی سمجھ بھی نہیں تھی. ربیع الاول کا موقع, اور آپ کا تو میڈیا بھی ماشاءاللہ اس کام میں مدد کرتا ہے پوری, آپ کو تو وہی چیزیں ملتی ہیں دیکھنے کو جو عموماً لوگوں کو پسند ہوتے ہیں. اور خواتین کون؟ شہر کی سب سے مشہور سنگرز, بال کٹے ہوئے, کھلے ہوئے, پوری خوبصورتی ظاہر کرتے ہوئے, پیچھے پنوں کے ساتھ چھوٹے سے کونے میں دوپٹے اٹکائے ہوئے, الائچی کا دور چل رہا ہے, خوشبویں چھڑکی جا رہی ہیں, اور ایک ایک آ کے مائک پہ اپنی محبت کا اظہار کرتا ہے. اور وہ محبتیں بھی کیسی ہیں جو سب کو معلوم ہے کہ اس طرح کے لفظ درودوں میں استعمال کیے جاتے ہیں کہ جو نہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو زیب دیتے ہیں نہ آپ نے یہ ہمیں سکھائے. تو جتنا اپنے آپ کو بچائیں گے اتنا ہی انشاءاللہ تعالی بچیں گے. آپ دیکھیے کہ ایک چیز میں شک آ جاتا ہے نا تو اس کو چھوڑ دیا جاتا ہے, یقین والی چیز لے لیتے ہیں. آپ کو شک پڑے نا آپ کی دودھ میں مکھی گر گئی تھی یا یہاں سے کاکروچ گزرا تھا یا چیونٹی گر گئی تھی, آپ وہ دودھ کی پیالی پکڑ کے پھینک دیتے ہیں. آپ تھوڑا لے لیتے ہیں لیکن خالص لیتے ہیں. تو کہ اللہ کا دین اگر آپ کو یقین نہیں ایک چیز میں تو چھوڑ دیں. کل کہہ دیجئے کہ اللہ تعالیٰ ہمیں تو یقین تھا یہ ٹھیک ہے, کسی نے آ کے شک ڈال دیا اس کام میں کہ یہ ٹھیک نہیں, تو ہم نے شک کی بنیاد پہ چھوڑ دیا کہ اچھا جس نے روکا ہے اگر یہ کام جائز تھا, روک دیا اگر غلط ہے تو پھر اس کو گناہ ہو ہمیں نہ ہو. آپ کے اپنے اوپر بوجھ لیتے ہیں, अपने आप को जितना आप महसूस करेंगे इस चीज़ के अंदर, अल्लाह ताला आपको उतना ही से बचा देगा। फिर अमूमन देखिए कि ऐसे काम करते कौन है, अमूमन जाहिल और नादान लोग, तकलीद के मतवाले, जो इस तरह के काम कर करके कहते कि हमारे बाप दादा करते हैं। आप देखिए जो लोग ये काम करते हैं वो कहते हैं हमारे तो खानदान में ही होता है। आप देखिए कि इन्ना वजदना आबा अना अला उम्मतिन फ इन्ना अला सारिह मुख्तदून, यानी तकलीद के नाम पे अमूमन ये काम होता है। फिर इसी तरह ये काम वो लोग करते हैं जो नफसानी ख्वाहिशात की तकमील चाहते हैं, और इसी तरह बहुत सारी चीज़ें जो अपने तौर पे जायज़ की जाती हैं वो क्यों की जाती हैं, ताकि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हमसे राज़ी हो जाएं। मैं आखिर में सिर्फ आपके साथ एक छोटा सा पॉइंट रखना चाहूँगी जो मुमकिन नहीं है, ये भी याद रखिए, यानी ये हरगिज़ मुमकिन नहीं कि दुनिया में से जाने के बाद कोई वापस आ जाए, क्योंकि जो चला गया वह वापस नहीं आएगा। लेकिन अगर एक लम्हे के लिए सोचिए, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अगर दुनिया में आ जाएं और हमारे घर के मेहमान बन जाएं, आप सिर्फ एक लम्हे के लिए सोचिए तो सही, क्या आपके घर का दरवाज़ा नॉक हो और आप जब दरवाज़ा खोलें तो आपके सामने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम खड़े हों? यकीनन मोहब्बत से बाहें खुलेंगी ना। क्या आप उनको, ज़ाहिर है कि हर इंसान अपनी हैसियत से ज़्यादा देना चाहेगा, बेहतरीन कमरा, बेहतरीन सामान, लेकिन ज़रा सोचिए कि क्या उनके इस्तकबाल की खुशी होगी या अपने कपड़ों के ऊपर एक नज़र डालने की फ़िक्र होगी? क्या अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को बिठाने से पहले अपने कमरे को देखेंगे या उनको करेंगे? कितनी कपकपाहट ना तारी हो जाएगी कि अल्लाह के नबी सल्लम हमने क्या किया, हम तो आपके लिए दिलो जान हाजिर करने को तैयार है लेकिन अभी हम इस काबिल नहीं है, हम ज़हनी तौर पे तैयार नहीं थे। एक चक्कर लगवा दें सिर्फ अल्लाह के नबी सल्लम को, सिर्फ मुसलमानों की प्लेसेस का, एक आज के दौर में होने वाली शादी दिखा दें, पूरी एक दिन की नहीं, पूरी 10-12 दिन की जो शादी होती है वो पूरी दिखा दें, किसी एक फौतीदगी वाले घर में ले जाएं कि जहां कम से कम 40 दिन तो उनको रुकना ही पड़ेगा, और अगर वक्त हुआ तो एक साल भी लग सकता है, ताकि फिर बरसी करके ही जाएं। एक मुसलमानों की दुकान, कोई उनकी बिजनेस प्लेस दिखा दें, क्या समझ आता है, क्या वाकई पहचान जाएंगे ये मुसलमान हैं? क्या आज की औरतों को देख के पहचान लेंगे ये फातिमा की बहनें हैं, ये खतीजा की बेटी हैं? क्या आज हमारे नौजवान बच्चों से मिला दें उनको, मान जाएंगे कि ये हसन और हुसैन की ही साथी हैं, ये उसी दीन के नुमाइंदे हैं? अल्लाह ताला हमारे हाल पे रहम कर दे। फिर इसके अलावा ये है कि जो बातें मैंने की इसके बारे में एक फतवा मौजूद है अब्दुल्ला बिन बाज रहमतुल्लाह अलैह का, जो सऊदी अरब की दारुल उफ्ता कमेटी के यानी मुफ्ती थे, अल्लाह ताला उनकी खबर को नूर से भर दे। इंशाल्लाह ताला हम स्टूडेंट्स को ईमेल में भेज देंगे कि उसमें किसी ने सवाल किया था उनसे इस बारे में कि ईद मिलादुन नबी की जो शरई हैसियत है वो क्या है, तो उसका खुलासा तो यही है जो मैंने आपको रखा है, इसी अल्हम्दुलिल्लाह इसी मौजू पे ही उसमें बातें होंगी, लेकिन रेफरेंस के लिए आपके पास होगा ताकि अगर कहीं भी कोई बात होगी तो कोई देख ले। लेकिन मुझे तो ये पता है जिसको नहीं मानना होता वो फतवा देख के भी नहीं मानता। बात यही है कि अगर आप कायल हुए हैं तो हुए, माइल हुए तो हुए, लेकिन बात वही समझ आती है इंसान को जो इंसान के अपने दिल में चली जाती है। अल्लाह ताला से यही दुआ करूँगी कि हम सब बेहतरीन तरीके से उसी दीन को मानने वाले बन जाएं जो अल्लाह के नबी सल्लम हम तक लेकर आए, और एक साल में एक ही दिन या एक महीने में इजहार मोहब्बत ही क्यों। फिर आप देखिए कि यादगार अमल से होता है, कौन से नहीं होता, अमल की यादगारें खड़ी करनी है इंशाअल्लाह ताला। सुभान रब्बिका रब्बिल इज्जत यम्मा यसिफून वसलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। एक और छोटी सी बात कहूंगी कि अगर इस्लामी साल के अंदर अल्लाह के नबी सल्लम की आमद इतनी अहम होती तो इस्लामी सन हिजरी का आगाज नबी सल्लम की पैदाइश से होता, लेकिन सब जानते हैं कि इस्लामी कैलेंडर हिजरी से शुरू हुआ कि जब अल्लाह के नबी सल्लम हिजरत करके मक्का से मदीना चले गए। हर मौके पे अगर आप देखेंगे तो आपको बात यही समझ आएगी कि असल चीज़ शरीयत है, इंसान नहीं। आप उस्ताद से मोहब्बत नहीं करते, आप उस पैगाम से मोहब्बत करते हैं जो आपको उसके ज़रिए से मिलता है। असल मकसद है ना, कोई किसी की शक्ल व सूरत को कितने को दिन बर्दाश्त करेगा, किसी से लफ्जी मोहब्बत आप कितनी को कर सकते हैं। कि नात पढ़ना कैसा है, देखिए कि बताते यानी अगर आप देखें कि एक सिर्फ नात के तौर पे कोई हरज नहीं, पढ़ सकते हैं। हज़रत हसन बिन साबित रज़ी अल्लाह तआला अन्हु वो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की तारीफ़ में शेर कहा करते थे, लेकिन बात क्या है कि कह क्या रहे हैं। असल आपने इस्लाम की रूह समझी है ना, अगर तो कह क्या रहे हैं। अगर शिर्किया बात है और अल्लाह ताला के नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला के मुकाम से ऊपर करने की बात है, अहद को अहमद बना दिया और अहमद को अहद बना दिया, मीठे नबी का रोज़ा अरशे आला से ऊंचा अगर ये कर दिया, फिर पकड़ होगी। हाँ, जहाँ तक मोहब्बत की बात है, इजहार आप कर सकते हैं, इसमें कोई हर्ज की बात नहीं है। हमारे पास ईद मिलादन की बिलत इतनी बुरी तरह पहले हुई है कि फैली हुई है कि उसको ख़त्म करने के लिए इज्तमाई कोशिश करें। जी, बहुत अच्छी बात कही कि जितना हम इन चीज़ों में इंडल्ज हो चुके हैं, इसके लिए हमें इज्तमाई कोशिशों की ज़रूरत है। तो चलिए, माशाल्लाह, आप लोग जो 250 लोग सुन रहे हैं, आप क्या इसके लिए सजेस्ट करते हैं? क्या आप अपने मिलने जुलने वालों में देखिए कि मैं इसमें एक बात कहते कहते रुक गई हूँ, ये कहूँगी कि एकदम नया बंदा आपकी बात नहीं सुनेगा। अगर वाकई इस मौके पे आप अपना हिस्सा डालना चाहते हैं ना, तो आप उन लोगों को भी उसी माहौल में ले आइए जिस माहौल में आप बैठे हैं। मेरा यकीन है इस बात पे कि जितने यकीन से उस्ताद की बात तालिब इल्म सुन के उसको मानते हैं ना, आम जगह पे बैठे हुए लोग भी नहीं सुनते। उनको अल्लाह की किताब से जोड़ दें। नियत करें यहाँ बैठे बैठे कि कम अज़ कम मैंने 10-10 लोगों को इस किताब के लिए यानी इस पढ़ने के लिए तैयार करना है। वीकडेज में, वीकेंड पे, सुबह में, शाम में, रात में, जहाँ भी आपको ये पैगाम मिलता है, आप वहाँ पैगाम पहुँचाइए। यकीन करें, इसके अलावा और कोई हल नहीं। आप कहेंगे हम इस लेक्चर को सुनवा देते हैं, ठीक है, अवेलेबल कर देंगे आपके लिए वेब पे, आप सुनवा लें, किसी को अगर फ़ायदा होता है। कोई ख़ुद कह सकता है अच्छी तरह तो बता दे, लेकिन मैं हमेशा इन चीज़ों से डरती हूँ कि इस तरह के इख्तलाफी मौजू आप एकदम नए लोगों के साथ कर देंगे ना, तो वो परेशान भी हो जाते हैं। बाज़ लोग आने से पहले आपका इम्तिहान ले रहे होते हैं कि आप किस मसलक से ताल्लुक़ रखते हैं। जी, तो चलिए, मैं सवाल लिखते जाइए, इंशाल्लाह हम इसका जवाब बाद में भी देंगे, लेकिन जब तक उस्ताद नहीं आते, वक्त नहीं हमारा क्लास का होता, तो आप में से जो माइक पे आना चाहे वो बात करें। कोई एक अगर जो ये बात सवाल कहती है कुछ, तो उसको स्क्रीन पर भी लिखता जाए। मुझे लगता है कि आवाज़ नहीं आ रही, किस चीज़ के लिए है तो अच्छा है, बात यही होती जाए। तो इसमें आप देखिए कि कुछ ने कहा है कि वो मिलाद के लिए इनवाइटेड हैं, आई एक्सेप्टेड इनविटेशन टू टेकिंग विद सम नोट्स फ्रॉम माय हदीस क्लास एंड शेयर इट विद द रेस्ट ऑफ द स्टूडेंट। ठीक है, यानी आप किसी मिलाद में थे और आपने दावत कबूल की, और आप इसमें देखिए, मैं अपना ही अमल बताती हूँ क्योंकि मैं जल्दी में शायद आपका सवाल नहीं पढ़ सकी। ऐसे मौक़ों पर क्या करना चाहिए, जब लोग आपको ऐसी गैदरिंग्स में बुलाएँ तो आप क्या करें? पहली बात तो ये कि आप इस मौके का इंतज़ार ना करें कि लोग आपको बुलाएं और फिर आप मना करें और एक लंबा लेक्चर दे दें, ये बिदत है, ये गुनाह नहीं। ऐसी एक्सेप्ट दावत को खुशी से एक्सेप्ट करें, कुछ कहें नहीं, लेकिन इससे पहले ही आपका अगर जहन दूसरों के साथ बन चुका है और आप उनको ये पैगाम पहुंचा चुके हैं तो बहुत अच्छा है। मुझे कोई ऐसे मौक़ों पर बुलाता है, मैं क्या कहती हूँ, मुझे कोई केयर नहीं होती कि कोई पहले क्या कर रहा है। ज़रा मुझसे तो लोग अल्हम्दुलिल्लाह दर्स के लिए पूछते हैं, मैंने कभी मना नहीं किया। और यकीन करें, आजकल मेरा जितना बिजी स्केजुअल है कि मैं खुद परेशान हो गई कि इतने दरसों की इनविटेशन क्यों आ रही है हर लम्हे हर मौके, और लोग इतने इंसिस्ट करते हैं। फिर मैं समझ गई, अच्छे कल एक किसी के मुंह से निकल ही गया ना, मैंने कहा अच्छा आप थोड़ा और लेट करें, जैसे मैं रबी नवल कराना चाहती हूँ, तो मैं समझ गई कि अल्हम्दुलिल्लाह इनका अच्छा, तो मैंने कहा ठीक है। तो मैं क्या करती हूँ कि देखिए, मेरे पास टाइम लिमिटेड होता है, मुझे सिर्फ वो टाइम बताएं जब मुझे बात करनी है, तो अल्हम्दुलिल्लाह मैं इन पर जाती हूँ और फिर अपनी बात कन्वे करके आती हूँ। यानी ऐसे ही, और मैंने कभी डायरेक्ट हिट नहीं किया। मैं आप लोगों को भी यही रिकमेंड करूँगी कि हिट ना करें डायरेक्ट, क्योंकि देखिए एक बच्चा नशे में चूर है किसी चीज़ के लेने के लिए और आप उसके हाथ से कैंडी खींच लें, वो नहीं मानेंगे। अच्छा, मुझे ऐसा लग रहा है कि मौजू बड़ा अहम है और जी, आपने सवाल पूछा कि दरूद मुख्तलिफ जो पढ़ते हैं लोग, उसके बारे में कैसा होना चाहिए। तो आप देखिए कि दरूद के ऊपर तो आज हमने लेक्चर में तो बात की ही नहीं, वाकई करने की ज़रूरत थी। इंशाल्लाह हम अपने नेक्स्ट वीक के लेक्चर में थोड़ा इसको कवर करेंगे, लेकिन चूंकि अभी आपने बात पूछी है तो इसके नाते से ये याद रखिए कि हम लोग जो भी सुन्नत तरीका है ना, वही ठीक होता है। कुछ दरूद है जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने खुद सिखा दिए हमें, और हर तरीके से वो कवर हो, मतलब वो उसमें कोई गलत चीज़ नहीं। इंशाल्लाह नेक्स्ट वीक मैं आपको इसका जवाब दूंगी। असल में अब आपकी तजवीद का ग्रामर का वक्त शुरू हो गया, उस्ताद आपके दूसरे रूम में आ चुके हैं, तो आप लोग ऐसा करिए कि उस रूम में आ जाइए। अभी जैसे आप पहले इधर आए हैं, आप उसी तरह उधर चले जाए।